पापहरूको क्षमाको यो दुई पक्ष हेर्ने क्रममा सबभन्दा पहिला दश अध्याय अनि त्रिचालिस पदमा यस्तो मिठो प्रतिज्ञा छ, उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ भनिएको छ। येशु ख्रिस्टमाथि विश्वास गर्ने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ। एकदम स्पष्ट साथ परमेश्वरको वचनले यो बताउँदछ, एक कि हरेकलाई पापहरूको क्षमा खाँचो छ, हरेक नै पापी छ, पाप हरेकमा छ, धर्मी कोही छैन, एउटै पनि छैन। अनि अर्को कुरा, हरेकलाई येशु ख्रिस्टको नामद्वारा पापहरूको क्षमा पाउने प्रतिज्ञा छ हरेकलाई। त्यसैले तपाईँ आज तपाईँले महसुस गर्नुभएको छ भने मैले पाप गरेको छु मेरो जीवनमा, पापी हुँ भने तपाईँलाई एउटा प्रतिज्ञा छ कि यदि तपाईँले येशु ख्रिस्टको नाममा विश्वास गर्नुहुन्छ भने, उहाँमा आउनुहुन्छ भने, उहाँ को हुनुहुन्छ बुझेर उहाँलाई लिनुहुन्छ भने तपाईँको पापहरूको क्षमा छ। तर पहिला तपाईँले पापकै विषयमा राम्ररी बुझ्न आवश्यक छ। पाप पाप भन्नाले यसको एकदमै सरल ढङ्गले यसको परिभाषा बाइबलमा पाउँछौ, कुनै निशाना चुकाउनुलाई पाप भनिन्छ। कुनै निश्चित एउटा निशाना छ परमेश्वरले तोक्नु भएको, त्यो तपाईँ र मैले चुकाएको छ। अर्को हिसाबमा भन्यो भने बाटो बिराउनु, परमेश्वरले देखाउनु भएको निश्चित एउटा बाटो छ, तर हामीले बाटो बिराएको छ, एकातिर लागेको छ पाप। हामी सबै पाप गरेका छौँ, सबैले निशाना चुकाएका छौँ, सबैले बाटो बिराएको छ। अर्को तरिकाले यसरी पनि भनिएको छ बाइबलमा, नियम भङ्ग गर्नु, व्यवस्था भङ्ग गर्नु, नियम भङ्ग गर्नु। परमेश्वरको त्यो नियमहरू छन्, परमेश्वरको आज्ञाहरू छन्, हामी हरेकले भङ्ग गरेका छौँ, तोडेका छौँ। तपाईँको आज्ञा तोडेर मैले अघि हाम्रो गाएँ, उहाँले चाहनुभएको भन्दा बेग्लै खालको कामहरू गरेका छौँ, बेग्लै खालको जीवन जिएका छौँ, बेग्लै खालको व्यक्ति हामी भएका छौँ। हामी पापी छौँ, धर्मी कोही छैन, एउटै पनि छ। अनि क्षमा हुने व्यक्ति हो, पापी त पापी छ, हामी पापी भएकोले हामीले दण्ड पाउनुपर्ने हो, दोषी छौँ। तर क्षमा भनेको थियो, क्षमा भनेको एकदम सरल भाषामा छोडिदिनु होस्, छोडिदिनु। यही तरिकाले अनुवाद गरेको छ विभिन्न ठाउँमा, छाड्नु, त्याग्नु। जसरी अब बाइबलमा इसाई पति र पत्नी बिचको बिचको सम्बन्ध भनेको छ, पतिले आफ्नो पत्नीलाई र पत्नीले आफ्नो पतिलाई नत्यागोस् नछोडोस् भनेको छ। त्यो छोड्ने शब्द जुन छ नि, छोड्नु भनेको त्यसरी अनुवाद गर्नु, क्षमा गर्नु भनेको छोड्नु अथवा पठाउनु है, बिदा दिनु। प्रभु येशूले भीडलाई बिदा दिए, त्यही शब्द हो जुन चाहिँ नयाँ नियम ग्रिक बाइबलमा त्यसरी लेखिएको छ, बिदा दिनु, छोडिदिनु, पठाउनु। तर कसरी यो क्षमासँग अर्थ मिल्छ भनेर हेर्नलाई एक्चुली हामी लेवी 16 अध्यायमा छ, लेवीको पुस्तक 16 अध्याय। क्षमा दिनु भनेको छाडिदिनु, त्याग दिनु, पठाइदिनु, हुन दिनु, बिदा दिनु है। लेवीको पुस्तक पुरानो नियममा 16 अध्यायमा पुरानो समयमा इजरायलीहरूको बीचमा वर्षको एकपटक पाप प्रायश्चितको दिन आउँछ, पाप प्रायश्चितको दिन वर्षको एकपटक मात्र हुन्छ। यसले यो देखाउँथ्यो कि सारा संसारको पाप हरण गर्न एक पटक येशु यो संसारमा देखा पर्नुहुन्छ। अनि त्यसको चित्र छ नि, येशु 2000 वर्ष अगाडि आउनुभएको, प्रभु येशु स्वर्ग छोडेर मानिसको रूपमा इजरायलमा। तर उहाँ आउनुभन्दा अगाडि नै इजरायलीहरूले के गर्ने गर्थ्यो भने, उनीहरूको एउटा दिन थियो, उनीहरूको भाषामा योम किपुर भन्थ्यो, अर्थ अनुवाद गर्दाखेरि पाप प्रायश्चितको दिन है। अनि त्यो दिन है, मलाई लाग्छ 7 महिना होइन, यिनीहरूको सब नीति तोकिएको थियो, परमेश्वरले तोक्नु भएको थियो। त्यो दिन है चाहिँ त्यहाँ विभिन्न कुराहरू हुन्थे जसले चाहिँ हाम्रो महान उद्धार हाम्रो पापीहरूको पाप हटाउने काम कसरी परमेश्वरले गर्नुहुन्छ त्यसको एक प्रकारले नाटकै देखाउनुहुन्छ एक प्रकारले उहाँले चित्र नै देखाउनुहुन्छ यसरी गर्नेछु मैले तर यीशु आउन बाँकी नै थियो सयौं वर्ष बाँकी नै थियो तर उहिले नै मानिसहरूले देख्न सक्थे हाम्रो पाप एक दिन हराउने गर्नका लागि परमेश्वरले यस्तो काम गर्नुहुनेछ अहिले त हामी विश्वास गर्यौँ नि उहाँले हटाउनु हुनेछ भनेर हामीले विश्वास गर्छौँ भने उनीहरूले पशुको बलिदान ल्याउँथे अनि उनीहरूको विश्वासको कारण उनीहरूको पाप क्षमा हुन्छ यद्यपि खिस्टाउने भएको छ अनि लेवी 16 अध्यायमा चाहिँ केही कुराहरू हामी पढ्नेछौँ विभिन्न कुरामा चाहिँ यहाँ दुईटा बोका हुन्छ अहिले हामी त्यो गर्दैनौँ किनभने ख्रिस्ट आइसक्नु भयो उहाँको बलिदान पुरा भइसक्यो हाम्रो पाप हरण भइसक्यो अब जसले उहाँको नाममा विश्वास गर्छ हरेकले पापहरूको क्षमा पाउनेछ प्रेरित चारको 10:43 होइन तर पहिला चाहिँ दुईटा बोका ल्याइन्थ्यो त्यो दिन अनि त्यहाँ चिट्ठा हालिन्थ्यो गोला हालिन्थ्यो दुई मध्ये एउटा चाहिँ एउटा कामको लागि अर्को चाहिँ अर्को कामको लागि त्यहाँ छुट्याइन्थ्यो अनि हामी पढ्न लागेको छ पढौँ लेवी 16:8 ल्याएको छ त्यसपछि हारूनले महापुजारीले दुई बोकामा चिट्ठा हालोस् एउटा परम प्रभु यहोवाको निम्ति र अर्को चाहिँ छाडा छाडिने त्यागिने पठाइने शब्द त्यही हो बोकाको निम्ति भनेर है नौपद त्यसैले यो दुईटा फरक फरक तरिकाले प्रयोग हुन्थ्यो नौपद चिट्ठामा परम प्रभुको यहोवाको भागमा परेको बोका चाहिँ हारूनले नजिक ल्याएर पाप बलिको निम्ति त्यो चढाइयोस् उसलाई मारिन्थ्यो एउटा चाहिँ मारिन्थ्यो है जसमा कि चिट्ठा पल्यो त्यसलाई पाप बलिको रूपमा मारिन्थ्यो ख्रिस्ट येशू पनि हाम्रो लागि मारिनु क्रुसमा उहाँ मर्नु जसमा तर चिट्ठामा छाडा छोड्ने त्यो छोडिने त्यागिने पठाइने बोकाको भागमा परेको बोका चाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइयोस् र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाडा हुन छोडिनलाई होइन जानलाई पठाइनलाई हुन छाडा हुन उजाड स्थानमा पठाइयोस् भनेर छ यो दुईवटा बोका त्यसैले अब हामी चाहिँ मानौ यम किप्पुर दिनमा आएछौँ होइन त्यहाँ गोला हालेछ हारूनले त्यहाँ अनि अब हामी त्यो दोस्रो बोकाको कुरा गरौँ जसलाई चाहिँ मारिँदैन तर जिउँदै त्यसलाई उजाड स्थानमा कोही पनि नबस्ने ठाउँ त्यतिकै पठाइन्छ तर पठाउन अगाडि एउटा महत्त्वपूर्ण काम गरिन्छ त्यो के थियो हामी पढ्छौँ 20 जब हारूनले महापवित्र स्थान भेटु नेपाल र बेरीको निम्ति प्रायश्चित गरिसकेको छ तब त्यसले जिउँदो बोका चाहिँ ल्याओस् अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस् र इजरायलीहरूका सारा अधर्म अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदियोस् त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड स्थानमा पठाइदियोस् यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस् र त्यस मानिसले त्यस बोकालाई उजाड स्थानमा छोडिदियोस् यीशु ख्रीष्ट मर्नुभयो हाम्रो पापको लागि रगत बगाए किनभने पापको ज्याला मृत्यु हो भनेको छ भङ्ग भएको परमेश्वरको व्यवस्थाले माग गर्छ कि दोषीलाई दण्ड दियोस् तर परमेश्वरको अनुग्रह र प्रेममा उहाँले आफ्नै छोरा यीशुलाई हाम्रो अधर्म बोक्न र मर्नको लागि यो संसारमा पठाउनु भयो अनि उहाँ मर्नुभएको कलवरी डाँडा त्यो त भयो पहिलो बोकाले चित्रण दिन्छ तर यो दोस्रो बोका के हो दोस्रो बोकामा जसलाई चाहिँ जिउँदै पठाइन्छ एकचोटि यसै 53 पढ्दाउँ यसै 53 पापको दण्ड येशु ख्रीष्टमा परेको हो हामीले पाउनुपर्ने दण्ड सम्पूर्ण परमेश्वरको सृष्टिमा सबै स्वर्गदूतहरू छक्क परेर हेर्ने त्यो घटना थियो कि परमेश्वरले आफ्नै छोरालाई अनन्तदेखिको आफ्नो छोरामाथि उहाँले यस्तो कारवाही गर्नु किनभने उहाँले एउटा कुरा बोक्नु भएको थियो जब क्रुसमा हुनुभयो त्यो दोस्रो बोकाले जुन चित्रण दिन्छ यसै उत्पन्न छ मा लेखेको छ, हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परम प्रभुले उसमाथि येशूमाथि दुई हात राखेर अरूले बोकामाथि राखे, परम प्रभुले चाहिँ येशु ख्रीष्टमाथि उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। येशु ख्रीष्टले हाम्रो अधर्म बोक्नु भएको, उहाँ मर्नु भएको पनि दुवैले चित्रण दिन्छ। तर यो बोक्नलाई चाहिँ किन उजाड स्थानमा पठाइएको, एकजनालाई खटाएर कोही नबस्ने ठाउँमा लैजाएर छाडिदिनला त्यागिदिनला, यसले चाहिँ यो चित्रण दिइरहेको थियो उहिले नै कि येशु ख्रीष्टले हाम्रो पाप वास्तविक रूपमा नै हरण गर्नुहुनेछ, लैजानुहुनेछ, उठाएर लैजानुहुनेछ ख्रीष्टले। त्यसैले परमेश्वरको वचनमा यो चित्रण हामी पाउँछौँ। त्यसैले जब क्षमा भनिन्छ, हामीले किन क्षमा पाउँछौँ, किनभने परमेश्वरले हाम्रो पापहरू उहाँले लगिदिनु भएको छ, हरण गरिदिनु भएको छ। संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा उहाँ हुनुहुन्छ, अनि उहाँ एकपटक यो कामको लागि देखा पर्नु भयो। जसरी हिब्रू नौमा एकचोटि पल्टाउनुहोस्, हिब्रू नौ, अनि हिब्रू नौमा 26 पदमा लेखेको छ, नत्रता उहाँले संसारको उत्पत्तिदेखि बारम्बार दुःख भोग्नु पर्ने थियो। तर अब हो, जनावरको बलिदान त बारम्बार थिए, तर यीशु त्यस्तो होइन, प्रभु यीशु बारम्बार दुःख भोग्ने होइन, एकपटक मात्र। तर अब यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई उहाँ एकपल्ट देखा पर्नु भएको थियो। एकपल्टको यीशुको बलिदानले हाम्रो पाप क्षमा हुन्छ, हटाइन्छ। क्षमा भनेको त्यसलाई चाहिँ त्यागिन्छ, छाड्नु, त्याग्नु, बिदा दिनु। भाइहरूलाई त विभिन्न तरिकाले भन्छ, यतिसम्म बिदा दिनुभएको छ कि जति पूर्व र पश्चिम टाढा छ नि त्यतिकै पर पठाइदिनु भएको छ, छाडिदिनु भएको छ, त्याग्नु भएको छ, पठाइदिनु भएको छ। प्रभु येशु ख्रीष्टले पठाइदिनु भएको, लगिदिनु भएको, पोखिदिनु भएको, अनि समुद्रको गहिराईमा फ्याँकिएको झ्याङ पनि तुलना गरिएको छ। त्यसलाई कहिले पनि उहाँले सम्झना गर्नुहुनेछ। तर अब म यसमा केही समय बिताएँ, अब 15 मिनटमा चाहिँ पाप क्षमाको दुईटा पक्ष छ। पापको विषयमा हेरौँ, क्षमा के हो हेरौँ, तर यसको दुईटा पक्ष छन् हामीले बुझ्नुपर्ने, विश्वासीहरूले बुझ्नुपर्छ। अब एउटा त प्रेरित 10:43 भइहाल्यो, जुन हामीले अघि हेरेका थियौँ कि विश्वास गर्ने हरेक जसले प्रभु येशूको नाममा विश्वास गर्दछ उनीहरूको पापहरू क्षमा हुन्छन् भनेको छ। तर अर्को छ, एकपटक पहिले योहन्नामा जाउँ, पहिले योहन्ना 1:9, यो अर्को पक्ष छ। अनि यो किन फरक पक्षमा राखिएको म तपाईँलाई परमेश्वरको वचनबाट देखाउने प्रयास गर्नेछु। पहिले योहन्ना 1:9, अब यहाँ चाहिँ लेखिएको छ हामीले, अब यहाँ चाहिँ जहिले पनि बाइबलमा शब्दहरू महत्त्वपूर्ण छ, कसको विषयमा कुरा गरेको हामी भनेको, पहिलो योहन्ना विश्वासीहरूलाई लेखेको पत्र हो, मुक्ति नपाएकाहरूको लागि लेखेको होइन, मुक्ति पाएकाहरूलाई। त्यो कुरा म प्रमाण दिन्छु पहिले योहन्ना 5, पहिलो योहन्ना 5:13 पठाउँछ। पहिलो योहन्नाको पत्र विश्वासीहरूलाई लेखेको पत्र हो, पहिलो योहन्ना 5:13 लेखेको छ, मैले तिनीहरूलाई कसलाई, अर्थात् परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुरा लेखेको छु। स्पष्टै छ है, हो योहन्नाले अर्को पनि एउटा लेखेका थिए योहन्नाको सुसमाचार, त्यो चाहिँ विश्वास नगर्नेहरूको लागि हो, ताकि उनीहरूले विश्वास गरून्, आनन्द जीवन पाऊ। तर यो चाहिँ पहिले योहन्नाको पत्र चाहिँ विश्वास गर्नेहरूलाई यी कुरा लेखेको छु। अब पहिले योहन्ना 1 जाउँ, फेरि 9 त्यहाँ लेखेको छ, हामीले भनेपछि विश्वासीहरूले आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यहाँ दुईवटा पक्ष भेटिसके, कसरी दुईवटा पक्ष, एक प्रेरित 10:43 र अन्य रेकर्डहरू छन्, त्यहाँ चाहिँ विश्वास नगर्ने व्यक्तिले प्रभु येशू ख्रीष्टमा विश्वास गरेर पाप क्षमा पाएको छ। तर पहिले योहन्ना 1:9 एउटा विश्वास गरिसकेको व्यक्तिले प्रभुमा पाप स्वीकार गरेर त्यो शब्द याद गर्नुहोस् स्वीकार गरेर उसले पाप क्षमा पाउँछ। एकातिर चाहिँ अविश्वासीको पापको क्षमाको कुरा गरेको रहेछ, एकातिर चाहिँ विश्वासीको पापको क्षमा गरेको रहेछ। एकचोटि लुकामा जाउँ, यो दुईटा पक्षलाई हेर्दै जाउँ। लुका 24, जब सुसमाचार प्रचार गर्नको लागि महान आज्ञा प्रभु यीशुले दिनुभयो र त्यो आज्ञा आजसम्म जारी नै छ, उहाँ आउनुभएको छैन, संसारको सब कुराको अन्त भएको छैन, अनि यो आज्ञा आजसम्म जारी छ। लुका 24:47, लुका 24:47 अनि यरुशलेमदेखि सुरु गरेर सबै जातिहरूका बीचमा उनैको नाममा पश्चाताप र पापहरूको क्षमा प्रचार गरिनुपर्छ प्रभु यीशुले भन्नु। यो पापहरूको क्षमाको प्रचार चाहिँ कसलाई गर्ने हो? विश्वास नगरेकाहरूलाई। यो विश्वासीहरूको लागि होइन, विश्वास नगरेकाहरूको लागि ख्रीष्ट येशूको मृत्यु र बौरी उठाएको प्रचार गर्दै उनीहरूले उनैको नाममा पश्चाताप गर्नुपर्छ र उहाँको नाममा पश्चाताप गरेर पापहरूको क्षमा पाउँछन् भनेर छ। तर पहिलो एकको यहुन्ना 1:9 चाहिँ त्यो महान आज्ञाको कुरो हो जुन हेर्यौँ। यदि हामीले हाम्रा पापहरू स्वीकार गर्यौँ भन्ने खण्ड चाहिँ विश्वासीहरूले आफ्नो पाप स्वीकार गर्ने कुरा छ। त्यसै यहाँ दुईवटा भिन्नता अझ स्पष्ट भयो होला तपाईँलाई। एकातिर चाहिँ विश्वास नगरेको व्यक्तिको लागि पापको क्षमाको प्रबन्ध छ भने अर्कोतिर ख्रीष्टमा विश्वास गरेको व्यक्तिको निम्ति पनि पापको क्षमाको प्रबन्ध छ। तेस्रो कुरा, यी दुवै पापको क्षमाहरू, दुवै पापहरूको, दुई खालका पापहरूको क्षमा होइन, दुई पक्ष भनौँ, खाल भन्दा पनि एउटै आधारमा क्षमा गरिन्छ, फरक फरक आधारमा उनीहरूलाई क्षमा दिने होइन, एउटै आधार छ। त्यो के हो? एफसिएको 7 पल्ट, पहिला चाहिँ विश्वास नगरेको व्यक्तिको लागि उसले जब पश्चाताप गर्छ, प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्छ, विश्वास गर्छ, प्रभुलाई लिन्छ, एफसिएको 7 लेखेको छ, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा, पहिला बन्धनमा थियो तर उहाँमा अब उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ। हामीले पापहरूको क्षमा कसरी पायौँ? उहाँको रगतद्वारा। हामी ख्रीष्टविहीन हुँदाखेरि हामीलाई के देखायो हाम्रो पापहरूको क्षमाको लागि? त्यो प्रचारकले जसले विश्वास योग्यसाथ प्रचार गरेको उसले भन्यो, ख्रीष्टको रगतमा सामर्थ्य छ तपाईँको पापहरू क्षमा हुन्, उहाँको बलिदानलाई देखाए होइन, अनि हामी ख्रीष्टको रगतद्वारा पापहरूको क्षमा पायौँ। तर एउटा विश्वासी जो ख्रीष्टमा छ उसको जीवनमा पनि उसले पाप गर्दछ, प्रभुमा आएको छ, ऊ भित्र पापी स्वभाव छ, अनि यद्यपि ऊ पापी स्वभावमा जिउनु पर्दैन, बाध्यता छैन, तर उसको आफ्नै भूलले, आफ्नै गल्तीले, आफ्नै पापले ऊ चाहिँ पवित्र आत्मामा नहिँडिकन शरीरमा हिँड्दाखेरि, जुन अस्ति हप्ता कुरा गरेथ्यौँ, आत्मामा हिँड्ने र शरीरमा हिँड्ने, शरीरमा हिँड्दाखेरि उसले पाप गर्छ, अनि उसको लागि पनि पापको क्षमाको प्रबन्ध छ। त्यो चाहिँ पहिलो योजनाले बताउँछ। त्यसैले एकचोटि फेरि पढ्नु, पहिलो योजना 1:7 FC 1:7 चाहिँ मुक्ति पाउनका लागि, पापहरूको क्षमा पाउनका लागि एउटा अविश्वासीले, तर पहिलो योजना 1:7 चाहिँ विश्वासीले, यो भिन्नता बाइबलले स्पष्ट राखेको छ। पहिलो योजना 1:7 पढ्छौँ, तर जसरी उहाँ ज्योति हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। अब यहाँ त विश्वासीको कुरा गरे, विश्वासीलाई पनि पापको क्षमाको खाँचो छ है, उसको हिँडाएको कुरा गरेको छ, उसको हिँडाए, उसको जीवन, दिनदिनको जीवनको कुरा गरिएको छ, सङ्गतिको कुरा गरेको छ, यसको लागि पापको क्षमाको आवश्यक छ। अनि त्यो पापको क्षमाको आधार पनि एउटै फरक छ, ख्रीष्टको रगतले भनेको छ। हामी अविश्वासी हुँदा मुक्ति पाउन, पापहरूको क्षमा पाउनलाई ख्रीष्टको रगत, हामी विश्वासी भइसकेपछि पनि दिनदिनको जीवनमा हाम्रो पापहरू धोइनको लागि पनि ख्रीष्टको रगत, यति सामर्थ्य छ। ख्रीष्टको रगतले सामर्थ्य गुमाएको छैन, कहिले गुमाउने छ। अनि अब हाम्रो जिम्मेवारी के हो भन्ने कुरा त 9 पदमा छ है, त्यसैले त्यो हामी अहिले हेर्नेछौँ है। पहिला चाहिँ एउटा व्यक्ति जसले भर्खरै प्रभु येशूको बारेमा सुन्दैछ, जसले आफ्नो पापबाट उसले छुटकारा पाएको छ, अर्थात् पापहरूको क्षमा उसले पाएको उसलाई अनुभवै छैन, कहिले भारी बोकिरहेछ, ऊ चाहिँ म दोषी छु भन्ने महसुस गर्दछ। उसको लागि पाप क्षमा पाउनलाई उसले के गर्नुपर्छ, शर्त के हो उसको लागि? अघि नै हामीले पढ्यौं प्रेरित 10:43 येशूको नाममा उसले विश्वास गर्नुपर्छ भन्छ। तर ऊ ख्रिस्टमा आइसकेपछि पनि उसले गरेको पापहरूको लागि उसले कसरी क्षमा पाउने? के फेरि उसले उहाँमाथि विश्वास गर्दै फेरि सुरुको चिजलाई दोहोऱ्याउनु पर्छ त? होइन, बाइबलमा स्पष्ट छ, अर्कै शब्द प्रयोग गरेछ, त्यो हो पहिलो योहन्ना 1:9। त्यहाँ चाहिँ विश्वास भनेको छैन, स्वीकार भनेको छ। पहिलो योहन्ना 1:9, हामीले क्रिस्चियनहरूले हाम्रा आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई क्षमा गर्नुहुन्छ। अनि स्वीकार गर्नु भनेको पहिला पनि अध्ययन गरेका थियौँ, तर छोटकरीमा उहाँ परमेश्वरले पापको विषयमा जे भन्नुभएको छ उहाँसँग सहमत हुनु, उही कुरा भन्नु, हामीले चाहिँ नलुकाउनु, लुकाउनु चाहिँ ठ्याक्कै स्वीकारको उल्टो हो। हिजो उपदेश 28:13 भनेको छ, जसले आफ्नो पाप लुकाउँछ मैले गरेको छैन भन्छ उसको उन्नति हुँदैन, तर जसले स्वीकार गर्दछ त्याग्छ उसले कृपा पाउँछ। स्वीकार गर्नु भनेको चाहिँ हो भनेर आफ्नो पाप स्वीकार गर्नु। हामीले त्यसैले एउटा व्यक्तिले जसले मुक्ति पाएको छैन उसले पापहरूको क्षमा पाउनलाई येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ। आज तपाईँले गर्नुपर्ने काम त्यही हो, यदि तपाईँ पापहरूको क्षमा पाउनु भएको छैन भने येशू ख्रीष्ट को हुनुहुन्छ बुझेर, आफू पापी छु भन्ने बुझ्दै, उहाँ बाहेक कुनै मुक्तिदाता छैन भनेर उहाँमाथि विश्वास गर्नुपर्छ। तर यदि तपाईँले विश्वास गरिसक्नु भएको छ, मुक्ति पाइसक्नु भएको छ भने, उहाँको सन्तान हुनुभएको छ भने, तपाईँले दिनदिनको जीवनमा मलाई लाग्छ हाम्रो जीवनभरि नै दिनौपछि नै हामीले गरेका पापहरू स्वीकार गर्नुपर्छ। अनि यो स्वीकार गर्ने कार्यको विषयमा र विश्वास गर्ने कार्यको विषयमा, यो दुईटा पक्षको विषयमा चाहिँ प्रभु येशूले सुन्दर चित्रण दिनुभएको छ योहन्ना 13 एकचोटि पल्ट। योहन्ना 13 दुईटै पक्ष यहाँ बताइएको छ, योहन्ना 13 अध्ययन। येशू प्रभुले एउटा अचम्मको कार्य गर्नुभएको थियो यो संसारमा हुँदाखेरि, त्यो के भने आफ्नो चेलाहरूको पाउहरू धुनुभएको थियो, खुट्टाहरू धुनुभएको थियो, मलाई याद छ होइन, खुट्टा धुनुभएको थियो। अनि खुट्टा धुने क्रममा एउटा चेलाले भन्यो पत्रुसले, मेरो खुट्टा तपाईँले धुन मिल्दैन, नधुनुहोस् प्रभु। उसलाई लाग्यो मेरो गुरु मेरो प्रभुले मेरो परमेश्वरले कसरी मेरो खुट्टा धुने, बरु मैले पो धुनुपर्ने। उसले उसको सोचाइ चाहिँ त्यो थियो, उहाँ ठुलो, उहाँले कसरी मेरो खुट्टा धुने। तर प्रभु येशूले यहाँ एउटा कुरो सिकाउन लागिरहनु, यो दुईटा पक्ष, पापको क्षमा, पापहरूको क्षमाको दुईटा पक्ष। अनि त्यसपछि प्रभुले चाहिँ जसले पत्रुसलाई यसरी जवाब दिनुभयो, आफत पत्रुसको कुरा पनि पढौँ, पत्रुसले उहाँलाई भने तपाईँले मेरो पाउ खुट्टा कहिले धुनु पाउनु हुने छैन। येशूले उनलाई जवाब दिनुभयो, मैले तिमीलाई धोइन भने मसित तिम्रो केही भार छैन। अब यसलाई फेरि हेर्नेछौ, तर यहाँ के अरे जुन पत्रुसँग प्रभुले कुरा गर्नुहुन्छ खुट्टा धुने विषयमा, के भन्नुभयो भने तिम्रो पाउ धोइन भने मसित तिम्रो कुनै भाग हुँदैन। के भन्नुभयो? मसित तिम्रो कुनै पनि साझापन हुँदैन। भाग हुनु भनेको हामीले एउटा रोटी भाग लायो भने तपाईँको पनि भाग मेरो पनि भाग, हामी दुइटैको साझा रोटी भयो, त्यहाँ साझापनमा प्रभु पनि हामीसित सँगै हुनलाई, साझा हुनलाई, सङ्गति हुनलाई, अर्को शब्दमा भन्यो भने प्रभु र हाम्रो सङ्गति हुनलाई चाहिँ उहाँले हाम्रो खुट्टा धुनुपर्छ भन्छ। अनि त्यसको अर्थ के हो हामीले बुझौँ, अनि पत्रुसले त्यो बुझिरहेको थिएन, अनि पत्रुसले प्रभुले भन्नुभयो खुट्टा धोइएन भने मसित सङ्गति हुँदैन। त्यसपछि पत्रुसले भने त्यसो भए नौपद प्रभु मेरो पाउ मात्र होइन तर मेरो हात र मेरो शिर पनि। त्यसो भए यो धुन यति राम्रो कुरा हो भने मलाई पुरै नुहाइदिनुहोस् भनेर पत्रुसले भने। अब यहाँ पनि प्रभुले एउटा जवाब दिनुहुन्छ जसले चाहिँ हामीले एउटा कुरा बुझ्छ। दस पदमा प्रभुको जवाब के छ, के नुहाइदिनु भयो त लौ बाटा खनाएर पत्रुस तिमीलाई अब पुरै नुहाइदिन्छु भन्नु? होइन, खुट्टा मात्र धुने कुरा हो, नुहाउने कुराको अर्थ नै बेग्लै छ। उहाँले भन्नु यो आर्थिक पक्ष हो, पाप क्षमाको दुईटा पक्ष छ। उहाँले देखाउनुहुन्छ दस पद, यीशुले उनलाई भन्नुभयो जसले नुहाएको छ उसलाई पापहरू धुनु बाहेक अरू केही खाँचो छैन, तर ऊ पुरा शुद्ध छ भन्नु। अब यो पहिलो भागलाई हेर है, पुरा शुद्ध छ। यो दुईटा पक्षको पहिलो भाग हो, जब एउटा व्यक्तिले प्रभु येशूलाई विश्वास नगरेको व्यक्तिले पहिलो पटक प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, साँच्चै नै उसले प्रभु येशूलाई ग्रहण गर्दछ, त्यो व्यक्तिलाई परमेश्वरले पुरा शुद्ध गर्नुहुन्छ, उसलाई नुहाइदिनुहुन्छ। भनेको मतलब उसको पापहरू क्षमा, यो पहिलो पक्ष। तर ऊ विश्वासमा आइसक्यो अनि ऊ यो संसारमा जिउने हिँड्ने क्रम, अब हिँड्दा हामीले के प्रयोग गर्छौँ, खुट्टा प्रयोग गर्छौँ है, धेरै जसोले खुट्टै प्रयोग गर्छौँ। अनि हिँड्ने क्रममा हाम्रो खुट्टाहरूमा संसारमा हिँड्ने क्रममा जहाँ फोहोर मैला लाग्छ, अर्थ त्यसको अर्थ प्रभुले भन्दैछ जब विश्वासीले पनि पाप गर्छ, ऊ नुहाइएको छ तर उसले पाप गरेको त्यो त सफा गर्नु पर्यो, कसरी सफा हुने? खुट्टा धोएर फेरि नुहाउनु पर्यो। उसको खुट्टा कसरी धोइन्छ? पहिले यो नै एक नौमै छ, हामीले हाम्रो पापहरू स्वीकार गर्यौँ भने प्रभुले धोइदिनुहुन्छ। त्यसैले एकातिर अहिले त्यसैले यहाँ देख्यौँ नतिजा चाहिँ के हो भने, पहिलो पक्षमा चाहिँ एउटा विश्वास नगरेको व्यक्तिले पहिलो पटक ख्रीष्टलाई विश्वास गरेको छ, उसले विश्वास गरेको कारणले ऊ पूर्ण रूपमा यहाँ पुरा शुद्ध हुन्छ, उसले मुक्ति पाउँछ, पापहरूको क्षमा पाउँछ। एउटा विश्वासी उस संसारमा हिँड्ने क्रममा पाप गर्न पुग्यो, उसले के गर्नुपर्छ? उसले आफ्नो पापहरू स्वीकार गर्नुपर्छ। त्यसैले पहिलो योभन्दा एकको सातमा पढ्नुहोस्, अब यो सम्बन्ध अझ स्पष्ट होस् हाम्रो मस्तिष्कमा समझमा। पहिले योभन्दा एक अध्यायको सात पढ्न, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो सङ्गति हुन्छ। हेर्नुहोस् न यहाँ त्यो दुइटै शब्द छ, एक चाहिँ हिँड्ने कुरा छ, पावरको कुरा छ, अनि अर्को चाहिँ सङ्गतिको कुरा छ, प्रभु येशूसँग हाम्रो भाग हुन। यदि हामीले स्वीकार गरेन अरे, स्वीकार नगर्नु त के हो, त्यो ढाक्नु हो, अन्धकारमा राख्नु हो, हाम्रो पापलाई चाहिँ नखुलाउनु हो, विश्वासी भएरको कुरा हो। त्यो भए पनि के हुन्छ, हामी उहाँसँग हिँड्न पाउँदैन, अनि उहाँसित हाम्रो सङ्गति हुँदैन, सङ्गति टुट्छ। तर जब हामी उज्यालोमा आउँछौँ फेरि, त्यसको अर्थ हो पहिले नै हाम्रो पापहरू स्वीकार गर्यो भने के हुन्छ, उहाँसँग हाम्रो सङ्गति हुन्छ र प्रभु येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। त्यसैले यो दुईटा पक्ष यसरी पनि देखिन्छ। फेरि एक दुईटा बुधाहरू अनि हेरेर हामी अन्त गर्नेछौँ। यो पहिलो पक्ष जुन चाहिँ हामीले विश्वास गरेकै अथवा मुक्ति प्राप्त गरेकै दिनमा त्यो घडीमा को कुरालाई हेरौँ, जुन पहिलो पक्ष पापहरूको क्षमा, एउटा अविश्वासी प्रभुमा आएर पापहरूको क्षमा पाउँछ, त्यो कहिले उसलाई आवश्यक छ र कहिले उसले पाउँछ भन्ने प्रश्न। त्यो आवश्यक छ उसलाई र आवश्यक छ र उसले कहिले पाउने भन्ने प्रश्नको सवालमा चाहिँ, उसले जुन दिन मुक्ति पाउँछ त्यही दिनै ऊ पुरा शुद्ध हुन्छ, नुहाइन्छ। उसले मुक्ति पायो, पापहरूको क्षमा पायो, पहिलो पक्ष त्यो हो होइन, मुक्ति पाएको दिन, विश्वास गरेको दिन। तर दोस्रो पक्ष पापहरूको क्षमा, हामी हिँड्ने क्रममा पाउ धुने, आफ्नो पाप स्वीकार गर्ने कहिले हो? त्यो त हाम्रो क्रिस्चियन जीवनभरि हो, दिनदिनै हो, दिनदिनै हाम्रो क्रिस्चियन जीवनभरि त्यस्तो दिनसम्मै हो। वास्तवमा उहाँ नआउन्जेलसम्म हाम्रो पापहरू स्वीकार गर्नुपर्छ, गर्दै हामी हिँड्छौँ। अनि त्यो चाहिँ सङ्गतिको लागि हो त्यो दोस्रो पक्ष, भने पहिलो चाहिँ परमेश्वरसित हाम्रो सम्बन्ध गाँसिनलाई, त्यो पनि भिन्नता छ। पहिलो चाहिँ उहाँसँग सम्बन्ध थिएन, सम्बन्ध गाँस्यो। दोस्रो चाहिँ सम्बन्ध त गाँस्यो तर उहाँसित सङ्गति गर्नलाई, उहाँसँगै हिँड्नलाई, अनि उहाँसित भाग हुनलाई। अब फेरि यो दुईटा पक्षको भिन्नता के छ भने पापहरूको क्षमा है एउटा अविश्वासीले जब पापहरूको क्षमा प्रथम पटक पाउँछ यदि यो पाएन भने उसले मुक्ति पाउँदैन पहिलो भाग एकचोटि हेरौँ योभन्दा आठ अध्यायमा योभन्दा बिस अध्यायमा पापहरूको क्षमाको दुईटा पक्ष छ पहिलो पक्ष छ अविश्वासीको लागि दोस्रो पक्ष विश्वासीको लागि पहिलो पक्ष अविश्वासीले यो पापहरूको क्षमा पाएन भने के हुन्छ उसले मुक्ति पाउँदैन उसको पाप उसँग रहिरहन्छ त्यो पाप छाडिने छैन त्यसको विदा हुँदैन त्यसैले योभन्दा बिसको तेइसमा यसरी लेखेको छ योभन्दा बिसको तेइस महानाज्ञा प्रचार गर्दाखेरि विश्वास गरेन भने के हुन्छ यहाँ लेखेको छ जस जसका पाप तिमीहरू क्षमा गर्दछौ ती तिनीहरूलाई क्षमा हुन्छन् सुसमाचारको प्रचारद्वारा है पापहरूको निम्ति पश्चाताप र क्षमाको प्रचार गर्दाखेरि पनि त्यहाँ विश्वास गर्दैन भने के हुन्छ विश्वास गर्नेलाई त क्षमा हुन्छन् अनि ज जसका पाप तिमीहरू राख्दछौ ती राखिन्छन् भन्छ अर्थात् ज जसले विश्वास गर्दैनन् त्यो पाप उनीहरूले बोकिरहन्छ त्यसरी तपाईँले आफ्नो पापहरूको लागि यीशु ख्रीष्टमा विश्वास गर्नुभएको छैन भने त्यो पाप तपाईँले आजसम्म बोकिरहनु भएको छ मण्डली सदस्य भएर बक्तिसमा लिएर त्यो हट्ने होइन विश्वासीले गर्छ ती कामहरू तर तपाईँको पापहरू तपाईँमाथि नै छन् यदि साँचो गरी तपाईँ ख्रीष्टमा पश्चाताप गरी आउनु भएको छैन भने तर अर्कोतिर अब विश्वासीको पनि पापहरू हुन्छ उनले त्यो स्वीकार गरेन भने चाहिँ के हुन्छ त्यो भजनसँग एकान्तमा जान उसले स्वीकार गरेन भने के हुन्छ त्यो उसले मुक्ति गुमाउँछ भजनसँग एकान्त उसले स्वीकार गरेन भने